السلام علیکم, آپ دیکھ رہے ہیں پروگرام آمدی کے ساتھ اور میں ہوں ندا سمیر. آج ہم پروگرام میں بات کرنے جا رہے ہیں اخلاقیات اور ہماری سیاست کے موضوع پر. اس پر بات کرنا میرے خیال سے اس لیے ضروری ہو گیا کہ آج کل بڑے جلسے جلوسوں کا زمانہ ہے, بڑی پرجوش تقاریر ہم دیکھتے ہیں, ہمارے رہنما کر رہے ہوتے ہیں, دھرنے بھی ہو رہے ہیں, جلوس بھی ہو رہے ہیں, اور ہمارے یہاں جب سیاسی تجزیے ہوتے تو ہم دیکھتے ہیں حکمرانوں کی غلط تدبیروں کی نشاندہی تو ضرور کی جاتی ہے, لیکن ہمارے حکمران, ہمارے سیاسی لیڈران, ہمارے سیاسی کارکن کس قسم کی باڈی لینگویج استعمال کرتے ہیں, کس قسم کے اخلاق کا مظاہرہ کرتے ہیں, اس پر کوئی توجہ نہیں دیتا. تو اس پر ہمارے یہاں کیوں توجہ نہیں دی جاتی, اس پر آج ہم بات کریں گے. ہمارے بہت محترم جاوید احمد غامدی صاحب ہمارے ساتھ موجود ہیں. السلام علیکم غامدی صاحب.
وعلیکم السلام.
اور ہمیں شریک ہو رہے ہیں ہمارے ساتھ پروگرام میں آج میاں اویس انجم, آپ کو بھی ہم خوش آمدید کہتے ہیں پروگرام میں. سیاسی جماعت سے ان کا تعلق ہے تو میرے خیال سے اچھے سوالات آپ بھی کریں گے. غامدی صاحب کا کیا نقطہ نظر ہے وہ بھی جانتے ہیں. غامدی صاحب, سب سے پہلے تو ہمیں بتائیے گا کہ اخلاق اور مذہب کا آپس میں کوئی تعلق ہے, کیونکہ اخلاق پہ ہم اپنا زور نہیں دیکھتے آج کل.
بات یہ ہے کہ اخلاق کی پاکیزگی ہی مذہب کا بنیادی مقصد ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے تو یہ فرمایا ہے کہ بعثت لأتم مکارم الاخلاق, مجھے بھیجا ہی اس لیے گیا ہے کہ میں اعلیٰ اخلاق کو اس کے منتہا تک پہنچا دوں. یہ ہو نہیں سکتا کہ آپ اخلاقی پاکیزگی اختیار نہ کریں اور آپ ایک مذہبی آدمی ہیں. اگر آپ مذہب کے پورے کانٹینٹ کا جائزہ لیں, یعنی جتنے بھی احکام مذہب میں دیے گئے ہیں, شریعت دی گئی ہے, عقائد دیے گئے ہیں, ان سب کا آپ جائزہ لیں تو آپ کو یہ معلوم ہوگا کہ اس میں چار ہی چیزیں ہیں. ایک چیز یہ ہے کہ خدا کے ساتھ ہمارے تعلق کی بنیادیں کیا ہیں جس سے عبادات وجود میں آتی ہیں. دوسرے یہ کہ ہمارے بدن کو پاکیزہ ہونا چاہیے, اس کے احکام دیے گئے ہیں. تیسرے ہمارے خور و نوش کو, کھانے پینے کو پاکیزہ ہونا چاہیے, اس کے کچھ احکام ہیں. اور چوتھی اور آخری چیز یہ ہے کہ ہمارے اخلاق کو پاکیزہ ہونا چاہیے. اور یہ مذہب کے کانٹینٹ میں, مذہب کے مشمولات میں سب سے بڑا حصہ ہے. یعنی اگر آپ دیکھیں تو قرآن مجید یہ کہتا ہے کہ یہ اصل حکمت ہے جو تمہیں دی گئی ہے. سورہ بنی اسرائیل میں جہاں اخلاقی اصول یا اخلاقی احکام بیان کیے گئے ہیں, آپ کہہ سکتی ہیں کہ یہ جیسے تورات کی 10 کمانڈمنٹس ہیں اسی طرح قرآن کی 10 کمانڈمنٹس ہیں. تو ان 10 کے 10 احکام میں ایک کا تعلق اللہ تعالیٰ سے ہے کہ انسان کو اس کا کوئی شریک نہیں بنانا چاہیے, اس کی عبادت میں کسی کو شریک نہ کرنا چاہیے. باقی سب اخلاقی اصول ہیں. آپ کو والدین سے کیا طریقہ اختیار کرنا ہے, آپ کو اپنے مال کے بارے میں کیا رویہ اختیار کرنا ہے, آپ کو اپنے اعزاء اقربا کے حقوق کیسے پورے کرنے ہیں, آپ کا رویہ متکبرانہ تو نہیں ہے, آپ لوگوں کے انسانوں کو انسان سمجھتے ہیں یا کچھ اور سمجھتے ہیں. تو یہ جو بنیادی اخلاقیات ہیں یہی اصل میں مذہب کا موضوع ہے.
ہم سب الحمدللہ مسلمان ہیں, ہماری سیاسی قیادت بھی میجورٹی مسلمان ہے. پاکستان کے سیاسی کلچر پر آپ کی نظر ہے, اس کے بارے میں آپ کی کیا رائے ہے؟
یہ سیاسی کلچر جمہوری ہوگا یا غیر جمہوری ہوگا, مسلمان ایک بحران سے گزر رہے ہیں. ان کے یہاں بھی جمہوری اقدار ٹھیک طریقے سے مستحکم ہو ہی نہیں سکی. یعنی ہم جمہوریت کا نام بہت لیتے ہیں لیکن حقیقت میں جس کو جمہوری کلچر کہتے ہیں, دیکھیے ایک چیز یہ ہے کہ آپ نے انتخابات کرائے, انتخابات میں ایک پارٹی جیت گئی, اس نے اقتدار سنبھال لیا, یہ اصل میں انتقال اقتدار کا جمہوری طریقہ ہے. بڑی اچھی بات ہے, اس سے پرامن انتقال اقتدار کا راستہ انسان نے تلاش کر لیا ہے. ورنہ تو یہی ہوتا تھا نا کہ پھر شہزادہ معظم اپنا لشکر لے کے آ جاتا تھا اور اورنگزیب عالمگیر کو اس کے ساتھ لڑنا ہی پڑتا تھا, اور کوئی راستہ نہیں تھا, اس کے سوا کوئی راستہ نہیں تھا. تو ایک پرامن طریقہ ہم نے ایجاد کر لیا کہ لوگوں کے مابین یہ فیصلہ اکثریت کی رائے سے ہو جائے گا کس کو اقتدار سنبھالنا ہے. اس سے زیادہ اہم چیز ڈیموکریٹک کلچر ہے, جمہوری کلچر. یعنی آپ دوسرے کی بات کیسے سنتے ہیں, آپ کا لب و لہجہ کیسا ہوتا ہے, آپ بات کرتے کیسے ہیں, آپ کوئی اجتماع کرتے ہیں تو کن اخلاقی اصولوں کا لحاظ رکھتے ہیں, آپ اگر باہر نکلتے ہیں تو کیا کہتے ہیں, آپ اپنے مخالفین پر تنقید کرتے ہیں تو کس طریقے سے تنقید کرتے ہیں, یہ ڈیموکریٹک کلچر ہے. اس کی آپ کو بہت شاندار مثالیں مغرب میں ملتی ہیں. یعنی مغرب میں صرف انتخابات نہیں ہوتے بلکہ اصل میں وہ کلچر ہے کہ جس کو آپ ایک جمہوری کلچر کے طور پر دیکھتے ہیں تو آپ کو محسوس ہوتا ہے کہ اس نے رحمت انسانوں کے اندر پیدا کر دی ہے. یہ ہمارے یہاں بھی اس کا بہت فقدان ہے. سچی بات یہ ہے کہ کوئی پارٹی بھی نہ اپنی پارٹیوں کے اندر اس کا لحاظ رکھنے کے لیے تیار ہے, نہ اپنے اقدامات میں اس کا لحاظ رکھنے کے لیے تیار ہے. دوسروں پر ہم تنقید کر دیتے ہیں کہ فلاں اس وقت غلطی کر رہا ہے, فلاں غلطی کر رہا ہے, جس کو موقع ملتا ہے وہ یہی کام کرتا ہے.
ہر سیاستدان کو لگتا ہے کہ اس کے ساتھ زیادتی ہو رہی ہے, دوسروں نے اس کے اوپر الزامات لگائے, اس کا تدارک کرنے کے لیے وہ اس سے زیادہ گرے ہوئے الزامات اس سے زیادہ اونچی آواز میں تقریر کرتے ہوئے نظر آتے ہیں. ہم اللہ کا, اس کے رسول کا نام لیتے ہیں, ہم قائد اعظم کا نام بار بار اپنی تقاریر میں لیتے ہیں, لیکن جس قسم کی باتیں ہوئی ہیں گزشتہ دنوں, آپ نے بھی غامدی صاحب دیکھی ہوں گی, ہم نے بھی دیکھی टेलीविजन के अंदर, पार्लियामेंट के अंदर से खवातीन जो जलसे में आई हैं उनके लिए जिस तरह के अल्फाज इस्तेमाल किए गए सियासतदानों की जानिब से, और कुछ ऐसे उलमाए कराम जो कि सियासतदान भी हैं उनकी जानिब से, इसके ऊपर हम बात करेंगे। एक वक्फा का टाइम आ गया, उसके बाद हम मजीद गुफ्तगू आगे बढ़ाएंगे। वेलकम बैक अखलाकियात, और हमारे सियासी माहौल पर हम आज गुफ्तगू कर रहे हैं। गांधी साहब, ब्रेक से पहले मैंने पूछा था जिस तरह का हम देख रहे हैं सियासी कल्चर, और जिस तरह उलमाए कराम से तो हमारी और ज्यादा एक्सपेक्टेशंस होती हैं, वो सियासत में है और वो इस तरह के अल्फाज इस्तेमाल करें खवातीन के लिए, ये उनका हक नहीं है कि खवातीन का क्यों जलसों में आए?
क्यों हक नहीं है उनका? उनको जिंदगी के सारे मामलों में शरीक होना है। इस्लाम ने कभी ये नहीं कहा कि खवातीन फलां जगह ना जाए, फलां जगह ना जाए। आपके जाने आने के आदाब बताए ये बिल्कुल ऐसे ही है जैसे हर महजब माशरा अपने यहाँ आदाब का लिहाज रखता है। वो आदाब मर्दों के लिए भी हैं, वो औरतों के लिए भी हैं। उनके बारे में हमें कोई हक नहीं है कि हम इस तरह की नाशाइस्ता ज़ुबान इस्तेमाल करें। वो अगर किसी पार्टी के साथ दिलचस्पी रखती हैं, वहाँ जाती हैं, वहाँ जाके अपने ख्यालात का इजहार करती हैं, हमारी बाएँ हैं, बहनें हैं, बेटियाँ हैं, उनके बारे में कोई नाशाइस्ता बात कहना ये किसी शख्स के लिए भी मौजू नहीं है, खा वो आलिम हो या कोई बड़े से बड़ा लीडर हो।
गांधी साहब, इसमें एक और चीज़ भी, जो चूँकि मैं पाकिस्तान तरीके इंसाफ से हूँ तो मैं उसके हवाले से बात करूँगा कि हमारे ऊपर काफ़ी ज़्यादा जो है वो क्वेश्चंस उठाए गए कि कंटेनर्स के ऊपर जो है वो गैर महजब बेहुदा ज़ुबान इस्तेमाल की जाती है। लेकिन आप पार्लियामेंट के अंदर जो बैठे लोग हैं उनकी गुफ्तगू भी अगर हमने गौर से सुनी हो, उसमें कई नाम है, मैं नाम नहीं लेना चाहता, जिसमें उलमा भी कुछ शामिल हैं, तो उनकी गुफ्तगू भी आप अगर देखें तो देखें, पार्लियामेंट एक मुकद्दस अदारा ज़रूर है हमारा, उसका तकद्दस जो है वो ज़रूर रखना चाहिए, लेकिन उसके अंदर जो लोग बैठे हुए हैं अगर उनमें मुनाफ़कत है, उनके कौलो फेल में तज़ाद है, और फिर गैर जमहूरी तरीक़ों से वो उस पार्लियामेंट का हिस्सा बनते हैं, तो किस तरह से आप समझते हैं कि उनको किन अल्फाज से हम जो है ना वो क्या अलकाब दें, क्या अल्फाज जो है ना उनके लिए इस्तेमाल करें? एक कातल को जिन्होंने कत्ल किया है उसको कातल ना कहें, एक दांधली जालसाजी के जरिए जो ईवान में इक्तदार के ईवानों में पहुंचे हैं उनको जालसाज ना कहें, तो फिर कौन से ऐसे अल्फाज हैं कि जो हम उनके लिए इस्तेमाल करें? किस तरह से इस डमी जमहूरियत को, जो जमहूरियत का लबादा उड़ा हुआ है, हकीकी जमहूरियत जो है ही नहीं है, जिसके लिए सारी तगोदो हम कर रहे हैं, तो इसको फिर आप किस एंगल से देखते हैं?
ये बात यह है कि यूँ नहीं है कि किसी एक ने अखलाकी उसूलों की खिलाफवर्जी की है। हमारे यहाँ पार्लियामेंट में लोग बैठे हुए हों, बाहर बैठे हुए हों, जिस वक्त अखलाकी उसूलों का मामला आता तो बहुत कम लोग मेयार पर पूरे उतरते हैं। लेकिन किसी एक की गलती दूसरे के लिए वजह जवाब नहीं बननी चाहिए। आप जब एक नई दुनिया बनाने के लिए निकले हैं तो सबसे बड़ी जिम्मेदारी आप पर आयद होती है। जब आप स्टेटस को कोई चैलेंज करते हैं, आप कहते हैं कि हम एक नई दुनिया बनाने के लिए निकले हैं, तो नई दुनिया आला अखलाकी उसूलों पर बनेगी हर हाल में। और ये जो किसी की गलती वाजे करने का अमल है, इसके लिए गैर अखलाकी रवैयों की ज़रूरत नहीं होती, इसके लिए ठोस इस्तदलाल की ज़रूरत होती है। कायदे आज़म ने एक मुकदमा लड़ा था पाकिस्तान का, उनके मुकाबले में हिंदू प्रेस था। मैं आपको अखबार निकाल के दिखा देता हूँ कि जिस तरह की गलीज़ ज़ुबान बाज़ औक़ात साफ़ी इस्तेमाल करते थे, जिस तरीके से बाज़ औक़ात उनका मजाक उड़ाते थे, एक लफ्ज़ कभी मेयार से गिरा हुआ उनकी ज़ुबान से नहीं निकलता। वो क्या करते थे? वो ये करते थे कि अपना मुकदमा इतनी खूबसूरत तरीके से पेश करते थे इस्तदलाल के साथ, उसके लिए फैक्ट्स फिगर्स होंगे, एक एक चीज़ को वाज़े तरीके पर बयान किया जाएगा, तो ज़ुबान से बात वो निकाली जाएगी कि जिस बात के ज़ुबान से निकलने के बाद दुनिया एक तरफ खड़ी हो जाए, उसकी गलती नहीं वाजे की जा सकती थी। तो असल में बात यह है कि अगर हम एक दूसरे के लिए जवाब पैदा करेंगे, पार्लियामेंट में बैठा हुआ कोई आदमी का कहेगा कि बाहर के लोगों ने ये ज़ुबान इस्तेमाल की है, और बाहर बैठा हुआ कहेगा पार्लियामेंट में ज़ुबान इस्तेमाल की है, तो इसका मतलब तो यह है कि लीडर दोनों जानिब नहीं है। उसका लाजमी नतीजा ये है, दोनों जानेब लीडर नहीं है, दोनों जानेब अखलाकी लिहाज से इंतहाई पस्त लोग बैठे हुए हैं। दोनों जानेब वो लोग बैठे हुए हैं कि जिनको कौम की तकदीर कभी भी हवाले नहीं करनी चाहिए, फिर तो नतीजा ये निकलेगा।
लेकिन गांधी साहब, इसमें थोड़ा सा मैं अपना जाती पॉइंट ऑफ व्यू ये रखता हूँ कि देखिए, आप शाइस्तगी जो है वो भी एक हद तक आप रख सकते हैं, और बसा औकात हालात और वाकयात ऐसे होते हैं। देखें, हमारे मुल्क में जब एक आदमी को इंसाफ नहीं मिलेगा, जब बुराइयां जो हैं वो इतनी हैं, अशराफिया की लाइफस्टाइल देखें, इतना गैप है और आम आदमी पिस रहा है, तो एक पिसा हुआ तबके में लोग जो हैं जब वो आवाज़ बुलंद करेंगे तो वो किस कब तक जो है वो इतनी शाइस्तगी के साथ अपने मामला जो है उनको वो बयान करते रहेंगे हुक्मरानों के सामने? इसी तरह अब जो हम बात कर रहे हैं, हम बात कर रहे थे पहले दिन से कि हम चाहते हैं कि इस मुल्क में ट्रांसपेरेंसी हो, इसमें साफ़ और शफाफ इलेक्शन हो, जो कि नहीं हुए। हमें इंसाफ चाहिए। जब आप अदालतों के दरवाजे खटखटा रहे हैं, जब आप जुडिशियल कमीशन में गए, जब आप जो है ना वो पूरे जो भी एक हमारे सिस्टम में रहते हुए जो हमारे पास ऑप्शंस थी हमने इस्तेमाल की, जब एक आदमी को इंसाफ नहीं मिलता है, और फिर कत्ल करने वाले जो हैं वो भी हमने देखा, उनके खिलाफ FIR तक का इंदराज नहीं हो पाता क्योंकि वो बड़े ओहदों पर फायज हैं, वो इस मुल्क के जो है ना वो फैसले करने वाले हैं, तो फिर ऐसे हालात में किस हद तक इंसान अपने आप को कंट्रोल रख सकता है, उसके लिए यानी कि क्या ऑप्शंस हैं?
ये मैं तो, ये तो आपका सियासी मौकफ है, मैं इस पर कोई तबसरा नहीं करूँगा। उसकी वजह यह है कि आपको पूरा हक है कि आप अपना एक सियासी मौकफ रखें, आपके सियासी मुखालिफिन को पूरा हक है कि वो इससे इख्तलाफ करें।
मैं गामदी साहब सॉरी मैं आपको काट रही हूँ, यहाँ पर अगर हम हुजूर पाक का एग्जांपल रखें कि जब जिस तरह मुसलमान जो पहले इस्लाम लाने वाले थे उनको प्रोसिक्यूट किया गया कुरैश की जानिब से, हुजूर पाक ने उनका मुकदमा कैसे लड़ा?
मैं वही अर्ज करने वाला था इनकी खिदमत में कि ये तो आपका सियासी मौकफ है, असल चीज़ ये है कि आप अपने सियासी मकासद को हासिल करने के जब मैदान में आएंगे तो ये ठीक है कि अगर कोई आदमी आपका एक आम कारकुन है, उसने कोई गलत बात कर दी है, उसकी ज़ुबान से कोई नाशाइस्ता लफ्ज़ निकल गया है, लीडर के लिए तो कोई उधर नहीं, लीडरों और रहनुमाओं ने तो लोगों को सिखाना होता है। और ये जो आपने बात फरमाई है कि शाइस्तगी की एक हद होती है, नहीं, शाइस्तगी कोई हद नहीं होती, अखलाक की कोई हद नहीं होती, आला और मकार में अखलाक में वही इंसान का शरफ है। और मैं आपसे अर्ज़ करूँ कि अगर कभी आप इनकी पाबंदी कर सकते और इसका अच्छा नमूना पेश कर सकते तो इस कौम के दिल खुल जाते, इसका दानश्वर तबका आज आपकी बलाएँ ले रहा होता, एक एक शख्स की ज़ुबान के ऊपर आपके लिए सिर्फ हमद व सना के तराने होते। कायदे आज़म मोहम्मद अली जिन्ना का असली कमाल यही था कि इतनी बड़ी जिद्दोजहद जिसमें बहुत पोलराइजेशन हो गई थी, उलमा खड़े थे, दूसरे लोग खड़े थे, आप देखिए कि उसके अंदर सिर्फ किरदार, सीरत, गुफ्तगू के आदाब, कानून की पाबंदी, कानून की पाबंदी। आज आप कानून शिकनी लोगों को सिखा देंगे, आज आप मैं एक जुलूस निकालूँ और मैं अपने कारकुनों से ये कहूँ कि टोल टैक्स नहीं दोगे, आप जानते हैं ये कितना बड़ा जुर्म है, अंदाज़ा ही नहीं कर सकते कि ये क्या हो रहा है। इसका मतलब ये है कि हमने कानून शिकनी की तरबियत दे दी है लोगों को, हमने उनको बताया है कि कानून कोई चीज़ नहीं है, कानून है जिस पर सोसाइटी खड़ी होती है, जमहूरियत क्या है, कानून की हुक्मरानी।
मुझे एक और जो कल्चर फरोख पा रहा है जिसकी बड़ी वाहवा भी होती है क्योंकि इसको एक तबका बहुत पसंद करता है, थोड़ा सा फिल्मी स्टाइल लगता है, मेरा आपसे इख्तलाफ है, आप मेरी बात नहीं मान के दे रहे, मैं इख्तलाफ पे इख्तलाफ किए जा रही हूँ, मगर शायद मजमा उठाने के लिए जिस तरह के अल्फाज जो ओए कल्चर फरोख पा रहा है अब किसी भी मुल्क के हुक्मरान को मुखातिब करने के लिए, इसके बारे में क्या कहेंगे? शायद मैं इस तरह इनसे बात करूँ या मुझसे बात करें तो यहाँ मौजूद जो स्टाफ है ये तो हंस लेगा, इनको सस्ती तफरी फराहम हो जाएगी, मगर जो दूर से हमें देखने वाले हैं वो हमारे बारे में क्या राय
का मातम इसी चीज़ का है। देखिए लीडर किस लिए पैदा होता है, लीडर का मतलब ये होता है कि वो लोगों को ऊपर उठाएगा, वो उनको आला जुबान देगा, वो उनको बात करने का सलीका सिखाएगा। यानी आप ये देखिए कि मिसाल के तौर पर गिरफ्तार करने के लिए मौलाना अबुल कलाम आज़ाद भी गिरफ्तार हुए, कई बरस के लिए जेल में रहे, मौलाना सैयद अबुल्ला मौदूदी साहब भी गिरफ्तार हुए, पंडित जवाहरलाल नेहरू ने भी अहमदनगर नगर के किले में काफ़ी वक्त गुजारा। गिरफ्तारी के मौके के ऊपर तसव्वुर नहीं था इस बात का कि पुलिस की मदाहमत करनी है, सवाल ही पैदा नहीं होता। वो ये कहते थे हमारे पास इस्तदलाल की इतनी ताकत मौजूद है कि हमें इस गुंडागर्दी की कोई ज़रूरत नहीं है, कानून के सामने सरेंडर कर दें, हाथ बढ़ा दिया जाता था। बड़ी तहरीकें चली, आप उनका मुताला करें, हिंदुस्तान में गिरफ्तारियां खुद पेश की जाती थी जाके, यानी खुद लोग जाते थे जिस वक्त तहरीक चल रही होती थी, मैंने पाकिस्तान में
थाने से लोग छुड़ा के लाए जाए,
यानी बाकायदा जाके लोग खुद गिरफ्तारी पेश करते थे, गिरफ्तारी पेश करना खुद एहतजाज का एक तरीका था। लेकिन नॉन वायलेंस, कानून की पाबंदी, आला अखलाकी उसूलों पर कायम रह के जिस वक्त आप जद्दोजहद करते हैं उस जद्दोजहद पर खुदा की रहमत होती है, उसके लिए अल्लाह ताला रास्ते हमवार करता है, उसके लिए लोगों के दिल खुलते हैं और उससे एक कौम की तामीर होती है। मुमकिन है इक्तदार आपको न मिले लेकिन आप एक कौम की तामीर करेंगे।
गांधी साहब फिर मैं इनकी तरफ भी आना चाहूंगी, बल्कि यहाँ पे मैं वजाहत भी कर दूं कि मैं इससे पहले जो सवाल किया था वो किसी एक खास लीडर को जहन में रख के नहीं कहता, ये आम एक सियासी कल्चर देखने में आ गया, मुख्तलिफ सियासी जमातों के रहनुमाएं कर रहे होते हैं, लेकिन लोगों के अंदर इनकी बात ये भी है कि बड़ी फ्रस्ट्रेशन है, बड़ा गुस्सा है। मैं अपनी दोस्तों से बात करती हूँ, वो भी कहते हैं कि ये शायद आखिरी मौका है हमारे लिए, 65 साल में तो पाकिस्तान का कुछ नहीं हुआ, अब भी नहीं किया, ये जोर से निकाल के लोगों को बाहर ना फेंका गया तो यही करप्ट सिस्टम चलता रहेगा।
मुझे तो यही अंदेशा है कि आखिरी मौका असल में बदअखलाकी से ज़ाय हो जाएगा, नाशाइस्तगी से ज़ाय हो जाएगा, कानून शिकनी से ज़ाय हो जाएगा, दूसरों के इशारों पर इकदाम करने से ज़ाय हो जाएगा। अगर आप वकार के साथ खड़े हों और वकार के साथ खड़े होकर कौम का मुकदमा लड़ें, ये इसमें कोई शुबा ही नहीं है कि लोगों को इंसाफ मिलना चाहिए, गरीबों के मसले हल होने चाहिए, जमहूरियत को पाकीज़ा और साफ़ सुथरा होना चाहिए, इंतखाबात ऐसे होने चाहिए कि जिनके ऊपर आप देखा अभी आपने रेफरेंडम हुआ है इंग्लिस्तान में, اسکاٹلینڈ کی علیحدگی کے بارے میں کس شان کے ساتھ ووٹ ڈالے گئے اور کس طریقے سے تسلیم کیا گیا.
صحیح.
یعنی اگلے دن اسی موقع کے اوپر انہوں نے اپنی شکست تسلیم کر کے آئندہ کے پیکج پر گفتگو شروع کر دی.
صحیح.
تو اعلیٰ جمہوری روایات پر اگر آپ کھڑے ہوں گے اور اعلیٰ اخلاقی روایات پر کھڑے ہوں گے, آپ کی جو آج طاقت ہے, اگر مثال کے طور پر کسی لیڈر کی طاقت جو ہے وہ اس وقت 10 ہے, وہ 1000 ہو جاتی ہے اخلاقی طاقت سے. اخلاقی طاقت بڑی غیر معمولی چیز ہے, یعنی ماتم اسی چیز کا ہے. دیکھیے بات یہ کہ اس میں تو کوئی شبہ ہی نہیں ہے کہ ہمارے ہاں بددیانتی بھی ہے, کرپشن بھی ہے, لوگوں کا استحصال بھی ہے, ظلم بھی ہے, جمہوری اقدار کی پامالی بھی ہے, خاندانوں پر مبنی پارٹیاں بھی ہیں. یہ ساری باتیں بالکل ٹھیک ہیں جتنی بھی ہیں. ان کو درست کرنے کا طریقہ کیا ہے؟ ان کو درست کرنے کے لیے جب آپ میدان میں نکلے تو کیا آپ اعلیٰ اخلاقی مقام پر کھڑے ہیں؟ کیا آپ کو دیکھ کر لوگ یہ محسوس کرتے ہیں کہ آپ قانون کا مجسمہ ہیں محمد علی جناح کی طرح؟ اگر تو یہ تاثر آپ قائم کرنے میں کامیاب ہو گئے ہیں تو میں آپ سے عرض کرتا ہوں آپ کے مقابلے میں بڑے بڑے پہاڑ تحلیل ہو جائیں گے. لیکن آج جب آپ اخلاقی لحاظ سے پستی اختیار کر لیتے ہیں تو اصل میں آپ کی پسپائی کا عمل شروع ہو جاتا ہے.
گاندھی صاحب, ہماری تو پوری کوشش ہے, ہم تو پرامن طریقے سے نکلے, پرامن رہے, لیکن جو حکومت وقت نے جو گولیاں چلائیں, شیلنگ کی وہاں پہ, تو پھر اس کو آپ کس طرح سے دیکھتے ہیں جب عوام الناس کا قتل عام کیا جائے اور دبایا جائے تحریک کو, تو شہریوں کو جب ان کے بنیادی رائٹس جو ہیں وہ بھی حکومت نہ دے سکے, تو کیا یہ جمہوری حکومت ہے؟ کیا یہ جمہوریت ہے؟
میرا یہ منصب نہیں ہے کہ میں آپ کے سیاسی مقدمے کے بارے میں کچھ عرض کروں. میں تو جس چیز پہ کانسنٹریٹ کر رہا ہوں وہ یہ ہے کہ ایک بڑے لیڈر کا کردار کیا ہونا چاہیے. یعنی یہ تو آپ کو جو لوگ آپ کے مخالفین ہیں وہ اس پہ جواب بھی دیں گے, آپ سے بات بھی کریں گے, ہو سکتا ہے کہ میں آپ کی حمایت کروں, کوئی اور کسی اور کی حمایت کرے. میرے نزدیک تو نواز شریف صاحب ہوں, زرداری صاحب ہوں, بلاول صاحب ہوں, عمران خان صاحب ہوں, کوئی بھی ہو, میں تو ایک ہی معیار کے اوپر باپوں گا. وہ معیار یہ ہے کہ آپ اگر ایک مقصد کو لے کے اٹھے ہیں تو آپ کے اخلاقی وجود سے روشنی نکلی ہے یا نہیں نکلی. لیڈر اور رہنما کا یہ کام نہیں ہے کوئی عذر پیش کرے کہ لوگوں میں فرسٹریشن ہے. لوگوں کی فرسٹریشن کو قاعدے میں لانا, لوگوں کی فرسٹریشن کو مقصد دینا, لوگوں کی فرسٹریشن کو اعلیٰ اخلاق کا پابند کرنا, یہ تو لیڈر کا کام ہے. ورنہ وہ لیڈر کیا ہے؟ یعنی کمٹمنٹ آپ کے نزدیک کوئی معمولی چیز ہے؟ یہ ہمارے ایک لیڈر صاحب نے فرمایا تھا کہ کمٹمنٹ کیا ہوتی ہے, وعدہ کیا ہوتا ہے؟ قرآن حدیث ہوتا ہے کوئی؟ جی ہاں, وعدہ قرآن حدیث ہی ہوتا ہے. کیونکہ قرآن مجید کو آپ پڑھیے تو وہ آپ کو بنیادی اخلاقیات پہ جب گفتگو کرے گا تو سب سے بڑی چیز کیا کہے گا؟ جو لوگ اپنا عہد کر کے اس کی پابندی کرتے ہیں. یہ چھوٹی چیز نہیں ہے. یعنی آپ کے نزدیک یہ جو لوگ آج اس کا لحاظ نہیں کریں گے, کل کیسے توقع کی جائے کہ وہ یہ کام کریں گے؟ جب ان کے پاس اقتدار کی طاقت آئے گی کیسے توقع کر لی جائے؟ یعنی اچھی باتیں کرنے والے تو وہ بھی ہیں جن سے ہم نظام کو درست کرنے نکلے ہیں, وہی بڑی اچھی باتیں کرتے ہیں, لیکن دیکھنا تو کردار پڑتا ہے نا آدمی کا. تو آج اگر آپ کو اپنے اوپر یہ کنٹرول نہیں ہے, آج آپ وعدوں کی پابندی نہیں کر سکتے, آج اپنے کارکنوں کو آپ قانون کا پابند نہیں رکھ سکتے, کیسے توقع کی جائے کہ کل آپ کو اچھا نظام دیں گے؟ ممکن ہی نہیں ہے کسی طرح.
سیاسی کمٹمنٹ
کو میرا تو موضوع اخلاق ہے, یا باقی رہ گئی یہ بات کہ آپ نے کیا کرنا ہے, آپ نے کیا نہیں کرنا, آپ کا کون حامی ہے کون مخالف. میں سیاسی معاملات میں کوئی کمنٹ نہیں کرتا. میرا مسئلہ یہ ہے کہ کوئی بھی لیڈر جب میدان میں نکلتا ہے تو اس کو اعلیٰ اخلاقی اصولوں کا مجسمہ ہونا چاہیے. عام کارکن کو میں 10 رعایتیں دے دوں گا, لیڈر کو نہیں دوں گا.
بد عہدی نہ ہو.
آپ مجھے بتائیے کہ جنسی معاملات میں کیا کیا انحراف مغرب میں پائے جاتے ہیں؟ کلنٹن نے بیچارے نے کیا قصور کیا تھا؟ یعنی قومی اخلاقیات اتنی حساس ہے کہ ایک چھوٹے سے معاملے کے بارے میں جھوٹ بول دیا. سوچے نا, اس کے بعد رہ نہیں سکا, کھڑا نہیں ہو سکا. یہاں لیڈروں کا حال یہ ہے کہ ہر دوسرے دن ان کا جھوٹ ثابت ہو رہا ہوتا ہے,
مگر وہ آرام سے وہیں پہ کھڑے ہوئے ہوتے ہیں. گاندھی صاحب, اس گفتگو کو آگے بڑھائیں گے, اویس اندم صاحب بھی اپنی باتیں یقیناً ایڈ کریں گے. یہاں پر وقت ہوا ایک بریک کا, بریک کے بعد ہم دوبارہ جوائن کریں گے. ویلکم بیک جی. اخلاق اور ہماری سیاست کے بارے میں آج ہم گفتگو کر رہے ہیں گاندھی صاحب کے ساتھ. گاندھی صاحب, بد عہدی نہ کرے, اعلیٰ اخلاق پر فائز ہو, یہ تو آپ نے ایک لیڈر کی نشانیاں بتائیں. قانون کی پاسداری کتنی ضروری ہے؟ کیونکہ ہم نے ماضی میں اگر اسلامی ریاست کا ہم تجزیہ کریں, آپ پہلے بھی پروگرام میں کیونکہ فرما چکے ہیں کہ زکوٰۃ جو ہے وہ دراصل حکومتی ٹیکس ہے, اور ہم نے دیکھا کہ جن لوگوں نے پہلی خلافت کے دور میں ٹیکس نہیں دیا تھا ان کے ساتھ ان کے لیے حضرت ابو بکر صدیق نے کیا حکم دیا تھا, تو آپ کیا کہیں گے اس کے اوپر؟
میں تو اصل میں گفتگو اس پر کر رہا ہوں. میرے نزدیک دیکھیے, ان کا ایک سیاسی موقف ہے, دوسرے لوگوں کا بھی ایک سیاسی موقف ہوگا، ان کو پورا حق ہے کہ اس کو بیان کریں.
یہ
ہے کہ جمہوری معاشرے میں آپ کو حق حاصل ہوتا ہے کہ آپ اپنی بات بیان کریں، آپ اس پر اجتماع کریں، آپ پر جلوس نکالیں، یہ سب حق ہیں. اصل میں ان حقوق کے اوپر جو قدغن لگی ہوئی ہے وہ کیا ہے؟ وہ یہ ہے کہ آپ کو قانون شکنی نہیں کرنی، آپ کو اخلاقی حدود کی پاسداری کرنی. دو ہی چیزیں، میرا کنسرن ہیں دو چیزیں. یہ قانون شکنی نواز شریف صاحب کریں گے تو میں اس پوری طاقت کے ساتھ اسی طریقے سے یہ کہوں گا کہ آپ کو حق نہیں ہے کرنے کا. یہ زرداری صاحب کریں گے تو میں یہی بات کہوں گا، کیونکہ میرا جو منصب ہے، میں تو کوئی سیاسی آدمی نہیں، مجھے کوئی سیاسی موقف بھی نہیں اختیار کرنا. سیاست پہ حق حاصل ہے پوری قوم کو، وہ کسی کو اپنا لیڈر بناتے ہیں، کسی کو ووٹ دیتے ہیں. میرا مسئلہ تو یہ ہے کہ مجھے اپنا بھی احتساب کرنا ہے اسی لحاظ سے، اور اپنی قوم کے لیڈروں کا بھی، کہ آپ کو سیاست میں ہر حال میں اخلاق کا پابند رہنا ہے. اخلاقی اصول یہ ناقابل شکست ہوتے ہیں، ان کے بارے میں گفتگو ہی نہیں ہو سکتی. یعنی ان کے معاملے میں عذر نہیں پیش کیا جا سکتا. گالی دینے کے لیے کوئی عذر نہیں ہے، کسی کو مارنے کے لیے کوئی عذر نہیں ہے، کسی کے اوپر تشدد کرنے کے لیے کوئی عذر نہیں ہے، قانون شکنی کے لیے کوئی عذر نہیں ہے.
لیکن اگر لوگوں کو یہ ہو کہ ہم ٹیکس دے رہے ہیں اور یہ ٹیکس جو ہے حکومت کھا جاتی ہے یا کہیں غلط جگہ پہ استعمال ہوتی ہے، ہمارے فائدے کے لیے کہیں استعمال نہیں ہو رہی، تو بھی آپ کسی کو کہہ سکتے ہیں کہ مٹ دو ٹیکس؟
دیکھیے، بات یہ کہ ٹیکس نہ دینے کے نتیجے میں حکومت ٹھیک ہو جائے گی، ایسا نہیں ہوتا.
یہ جب ہمارا استحصال تو کم ہوگا.
آپ دو میں سے ایک طریقہ اختیار کیجیے نا، یا تو آپ وہ طریقہ اختیار کر لیجیے جو مثال کے طور پر طالبان نے اختیار کیا یا داعش نے اختیار کیا. وہ طریقہ یہ ہے کہ جو آپ موجودہ سسٹم ہے اس کو آپ کہتے ہیں طاقت کے بل بوتے پر آپ تبدیل کر دیں، آپ یہ طریقہ اختیار کیجیے. اگر آپ نے اس کو جمہوری طریقے سے درست کرنا ہے تو پھر آپ کو جمہوری اصولوں کی پابندی کرنی پڑے گی، پھر آپ کو اخلاقی اصولوں پر قانون شکنی سے اجتناب کرتے ہوئے آگے بڑھنا ہوگا. آپ اپنا موقع پیش کریں. میں نے آپ کو بتایا ہے کہ ایک بڑے نازک موقع پر اس وقت ایک فورس بنائی گئی تھی پاکستان میں ایف ایس ایف نام سے، یعنی وہ ایک پیرلل فوجی قوت تھی. اس کی وجہ سے عجیب دہشت کی فضا تھی، یعنی یہ تو پولیس کی باتیں کرتے ہیں نا، دہشت کی فضا تھی. اس لیے کہ ان کے پاس کم و بیش اسلحہ وہی تھا جو فوج کے پاس ہوتا ہے، ان کا یونیفارم بالکل وہی تھا. اس موقع کے اوپر یہ اقدام کیا گیا جس میں 10,000 افراد نے لاہور کی مال روڈ پر مارچ کیا. ریاست کیا کرتی ہے؟ وہی کرتی ہے. یعنی جب آپ اس کے مقابلے میں اترتے ہیں تو وہ قانون کو ہاتھ لینے میں آپ کے خلاف اقدام کرے گی نا. تو انہوں نے دفعہ 144 لگا دی. میں آپ کو بتا رہا ہوں کہ احکام جو لیڈرشپ نے دیے وہ کیا تھے، نہیں دفعہ 140 کی خلاف ورزی نہیں ہو
سکتی. پھر آپ پکڑے جائیں تو یہ نہیں کہہ سکتے کہ نہتے لوگوں کو.
اور میں آپ سے عرض کروں، کہ جب وہ جلوس نیلا گنبد سے نکلا اور وہ جا کے چیئرنگ کراس میں ختم ہوا، تو اس کے اوپر اس زمانے میں پاکستان ٹائمز اخبار نکلتا تھا، اس کے اگلے دن کی سرخی یہ تھی کہ ایف ایس ایف کی طاقت کو ختم کر دیا. اس کے اندر اتنا زور تھا. وہ زور کس چیز کا تھا؟ ڈسپلن کا،
سمبولک، اس کو
نظم کا، ضبط کا، اخلاق کا، قانون کی پابندی کا.
گاندھی صاحب، پاکستان طریقہ انصاف، تو ہم تو آپ لوگوں کے سامنے ایک سمبل ہیں کہ ایک جمہوری طریقہ اپنایا، ایک آزادی رائے اور احتجاج، پورا من احتجاج جو ہے نا وہ لے کے ہم آگے بڑھے، اور ہم تو اس سسٹم میں تبدیلی کی بات کر رہے ہیں. بڑی بڑی تبدیلیاں جو دنیا پہ ہم تاریخ میں دیکھتے ہیں، اس میں آپ دیکھ لیں کہ ریولوشنز جو ہمارے سامنے ہیں، فرینچ ریولوشنز ہے، اس کے بعد رشیا کی ایک بہت بڑی ریولوشن ہوئی، سسٹم جو ہے نا وہ، جہاں پہ لوگ اس سسٹم کے خلاف، اس سسٹم کو ٹاپل کر دیا گیا، ریپلیس کر دیا گیا ایک نئے نظام سے، بہتری کی طرف آئے. ایران کی ریولوشن ہمارے سامنے ہے. تو ہم تو خیر اسی سسٹم میں رہتے ہوئے، جمہوریت کے اندر رہتے ہوئے، ہم جو نقائص ہیں ہم تو ان کو ٹھیک کرنے کی بات کر رہے ہیں. خواب ٹیکس کی آپ نے بات کی، یقینی طور پر ٹیکس جو ہے وہ دینا چاہیے، لیکن جہاں پہ آپ کا ٹیکس چوری ہو رہا ہے، جہاں پہ آپ کے اوپر ہی، اصل میں تو ایک جو جمہوریت ہے اس میں ریونیو جنریشن کا ایک ہی طریقہ ہے جو سب سے مؤثر ہے، وہ ٹیکس آپ لیتے ہیں اور پھر عوام کی فلاح و بہبود پہ خرچ کرتے ہیں. ہمارے ملک میں جہاں پہ ہوتا نہیں ہے، جہاں پہ عوام کو اس کے بدلے ملتا کچھ نہیں ہے، اور جو حکمران طبقہ ہے وہ اس ٹیکس سے اپنا عیاشی کرتا ہے اور ان کو بھی پوچھنے والا نہیں ہے، تو پھر حالات ایسے پیدا ہو گئے ہیں کہ ہم کم از کم جس چیز کو روک سکتے ہیں، ہم تو اب اس کو بھی ایک برائی، مطلب میں پرسنلی اپنی ذاتی بات کرتا ہوں کہ میں بھی سمجھتا ہوں کہ اگر میرے پیسوں سے جو ہے وہ یہ ایسے پولیٹیشین جو ہیں وہ اپنی عیش و عشرت پہ لگائیں گے، تو بہتر ہے وہ پیسہ میں خود اپنے ہاتھوں سے میں اپنا جو ہے وہ اپنے غریب عوام کے اوپر خرچ کروں. کم از کم مجھے پتہ تو ہو کہ اس کا جو ہے مجھے الٹیمیٹلی جو ہے وہ بینیفٹ میری قوم کو یا میرے لوگوں کو مل رہا ہے. تو وہ اس پوائنٹ آف ویو سے ہم نے بات کی ہوئی ہے کہ ٹول ٹیکس ہے یا اس طرح جو سول نافرمانی ہے، کہ پھر آپ کیوں دیں ایک ایسے سسٹم میں اتنی الیکٹریسٹی کا، جب آپ دیکھیں 3 سے 7 پیپلز پارٹی کے دور میں، مشرف میں 3، اس سے پھر 7 روپے میں ہوا، آج وہی یونٹ 15 روپے ہم پے کر رہے ہیں. تو یہ ये जो है ये पिसा हुआ तबका जो है वो तो मजीद दिन ब दिन जो है उनकी जिंदगियां तो बेहतरी की बजाय बदतर और बदतरीन होती जा रही हैं। तो फिर ऐसी जमहूरियत ये कैसी जमहूरियत है कि जो हमारे मसाइल का जिसके पास हल ही नहीं है। तो हम तो इसी सिस्टम में रहते हुए एक बेहतर और यकीनी जो असल जमहूरियत है हमारी तगोदो उसके लिए है, और हम हमारी जदोजहद पूरा मन है। हम तो चाहते हैं कि हमें इंसाफ मिले और मुल्क की जो है ना वो भागदौड़ जो है बेहतर हाथों में आए, अच्छे लोगों के हाथों
मुख्तसरन
में
अगर
आए।
हम कहें कि तगोदो दरअसल आपके नज़दीक होनी कैसे चाहिए कि अगर तशद्दुद होता है या टैक्स नहीं देते तो भी हुकूमत तो नहीं जाती और लोगों में भी पसंद नहीं किया जा रहा है, क्या सही कोशिश होनी क्या चाहिए? क्योंकि ये अगर फर्ज करें धरना है कोई 40 दिन बैठे या 240 दिन बैठे, हुकूमत पे तो कोई असर नहीं पड़ेगा अगर 5,000 लोग बाहर बैठे हैं, तो क्या कोशिश होनी चाहिए, कैसी पुरम जद्दोजहद होनी चाहिए कि मामला भी हल हो जाए?
देखिए बात यह है कि ये जो ये मकासद बयान कर रहे हैं ना, ये ज़ेर बहस नहीं है। मकासद तो जब भी आप किसी डेमोक्रेटिक सिस्टम के अंदर कोई पार्टी बनाते हैं तो आप यही बातें करते हैं ना, आप ये कहते हैं कि खराबी है, वरना तो जो पहले से पार्टी मौजूद है आप उसका
कम
हिस्सा
क्या
बन
है?
जाए।
सही बात।
यानी अगर इन्होंने एक नई पार्टी बनाई या मैं आज एक नई पार्टी बनाता हूँ सियासी लिहाज से, तो उसी वक्त मुझे इसका हक हासिल होता है जब मैं ये समझता हूँ कि जो पहले से जमातें या पार्टियाँ मौजूद हैं वो अच्छे तरीके से हुकूमत नहीं चला रही, या उनमें लोगों पर जुल्म हो रहा है, या उनका इस्तेमाल किया जा रहा है, या उनके टैक्स की रकम को ठीक तरह से इस्तेमाल नहीं किया जा रहा है। ये बिल्कुल ठीक ये है। असल सवाल ये है कि आपने इसको दुरुस्त करने के लिए तरीका क्या इख्तियार करना है। एक तरीका है इनकलाबी तरीका, ये इन्होंने बहुत से इनकलाबात की मिसाल दी, इनमें से किस इनकलाब से दुनिया को क्या मिला है? कम्युनिज्म का जो इनकलाब आया उसने बर्बाद कर दिया। उसके नतीजे में बड़ा अच्छा तबसरा किसी ने किया था कि 2 वक्त की रोटी के लिए पूरे के पूरे सोवियत यूनियन को जेल खाना बना दिया गया। 70-80 साल के बाद दुनिया ने तौबा करके ये कहा कि इसका खात्मा कर दिया जाए, खुद उस कौम ने खात्मा कर दिया। चीन को आखिर में इसकी इसलाह करनी पड़ी और मार्केट इकोनॉमी के लिए गुंजाइश पैदा करनी पड़ी। ईरान के इनकलाब से क्या हुआ? शहरी आज़ादियों पर पाबंदी लग गई, मैं और आप भी आज ये हैसियत नहीं रखते। फ्रांस के इनकलाब से क्या हुआ था? फ्रांस के इनकलाब के अगले दिन नेपोलियन की बादशाहत कायम हो गई। तो इनकलाब असल चीज़ नहीं है, असल चीज़ यह है कि आप सोसाइटी के इर्तका को आगे बढ़ाएं। देखिए हमारे सामने दौरे जदीद में इसकी बेहतरीन मिसाल बरतानिया उज़्मा है। 1215 में मैग्ना कार्टा मंजूर हुआ, उस वक्त बादशाहत है। मैग्ना कार्टा लॉर्ड्स के दरमियान और बादशाह के दरमियान एक माहदा है, लेकिन आज उसको आज़ादी की सबसे बड़ी दस्तावेज़ कहा जाता है। अगर आप ये कहते हैं कि नहीं ये नहीं, हमने इस मौजूदा निज़ाम के अंदर बेहतरी पैदा करनी है, तो बेहतरी पैदा करने के लिए जद्दोजहद करने से आपको कौन रोक रहा है? लोगों को मनज़म करने से कौन रोक रहा है? जमहूरी हक को इस्तेमाल करने से कौन रोक रहा है? असल चीज़ यह है कि आप अखलाकी उसूलों की खिलाफवर्जी कैसे कर सकते हैं।
अच्छा गांधी साहब, वैसे भी अब इसके पीछे साइकी क्या है? बार बार ये बात सुनी गई कि पुलिस पुरन रहे और पुलिस जब तक आपको ना छेड़े आप भी ना छेड़े, पुलिस आपको रोके तो टांगे तोड़ दो लेकिन फौज आए तो कुछ ना कहो। दोनों स्टेट की मुहाफिज हैं, दोनों हुकूमत के फौज भी तभी आएगी जब हुकूमत बुलाएगी और पुलिस भी, वो 10-15-20 हज़ार कमाने वाला पुलिस वाला भी उसी हुकूमत
इसी का
स्टेट की
कर रहा
बात
हूं कि ये अखलाकी तजादात, अखलाकी पस्ती आखिरी दर्जे में मौजूद है, यानी और हर तरफ मौजूद है। कोई एक एक
इसके
जगह
पीछे
मौजूद है।
सोच क्या है? एक से डर है, एक से
मेरा
नहीं
मेरा
है।
तो ज़ाती एहसास ये है, मैं आपसे अर्ज करूँ कि मेरा ज़ाती एहसास तो ये है कि जो लीडरशिप हमारे यहाँ पैदा हुई है बदकिस्मती से, मैं सारी लीडरशिप की बात कर रहा हूँ, उसकी अखलाकी तरबियत बिल्कुल नहीं। वो लीडरशिप अपनी ज़ात में बहुत पस्त लीडरशिप है, उसके अंदर इंसानी तामीर का मसाला ही मौजूद नहीं है। यानी उसने दर हकीकत इनकलाबात के भी नाम सुने हैं, उसको पता नहीं कि आते कैसे हैं और इनके अंदर असल ताकत किसके पास होती है। कि इंकलाब किसी कौम के अंदर आने का मतलब ये होता है कि उसका सिस्टम तब्दील कर दिया जाए, सिस्टम एस्टेब्लिशमेंट होती है, फिर आप एस्टेब्लिशमेंट का खात्मा करते हैं। जिस दिन इमाम खुमैनी ने आके इकतदार संभाला ईरान में, उस दिन पाकिस्तान ईरान की शाही फौज खत्म हो गई थी। हमेशा ये होता है जब एस्टेब्लिशमेंट मौजूद है तो मादरत के साथ फिर इंकलाब नहीं आया करता, फिर असल में जो मौजूद लोग होते हैं उनको तब्दील किया जाता है। तो तब्दीली का जमहूरी तरीका है। जमहूरी तरीके में आपको देखना पड़ता है कानून क्या कहता है, जाब्ता क्या कहता है। ये ख्याल ही बिल्कुल गलत है कि अगर आप कानून को नहीं तोड़ेंगे तो आपकी जद्दोजहद कैसे कामयाब होगी। नहीं, कानून की पाबंदी में जो ताकत है वो तोड़ने में नहीं। यानी आप पुलिस के मुकाबले, पुलिस क्या है मेरे नज़दीक? पुलिस पाकिस्तान की स्टेट का सिंबल है। जिस वक्त मैं एक कॉन्स्टेबल के सामने अपना सर झुका देता हूँ, वो कानून नाफिज करने के लिए आ रहा है ना, तो मैं असल में अपने शर्फ पर खड़ा होता हूँ। एक कांस्टेबल हाथ उठाता है कि आप सड़क के ऊपर नहीं जा सकते, एक बत्ती है, लाइट है, सब्ज आ जाती है तो मैं अपनी गाड़ी निकाल लेता हूँ। ये है कानून का एहतराम। ये रात की तारीकी में भी, मुझे याद है एक वाक्या, बड़ा मशहूर वाक्या, हमारे एयरपोर्ट के ऊपर एक बाहर का सहाफ़ी उतरा रात को कोई 12 बजे करीब, लाहौर में माल रोड पर उसने टैक्सी ली, जा रहा था, तो पहला ही जो क्रॉसिंग आया उसके ऊपर जो सिग्नल था उसको तोड़ दिया उसने। उसने टैक्सी खड़ी की, अपना बैग उठाया और उतर गया। देखिए, जो लोग अखलाकियात के बारे में हसास होते हैं वो इस तरह इकदाम करते हैं। असल में हम कर क्या रहे हैं, ये हम ये कर रहे हैं। अब आप मुझे ये बताइए कि एक डाकू ये कहे कि जी बड़ा इस्तेसाल हो गया, गांव के मुखिया ने सब कुछ बर्बाद कर दिया, ये असल में गरीबों हारियों का इस्तेसाल करता है, मैं इसके घर में डाका डाल के आज पैसे तकसीम कर रहा हूँ, मकसद तो बहुत अच्छा है, लेकिन आप इजाज़त देंगे इस बात की? तो कानून हर हाल में बालातर रहेगा। यानी जिस वक्त पुलिस आपके खिलाफ इकदाम करती है, तो अगर तो वो किसी खिलाफ कानून इकदाम वो कर रही है, तो आपके पास रास्ता मौजूद है कि आप फिर अदालत में जाएंगे। मैंने जिस वक्त परवेज़ मुशर्रफ साहब का मार्शला लगाया, तो मैंने उस मौके के ऊपर भी कहा था, उन्होंने इसका उज़र पेश किया ना कि मुझे गलत तरीके से जहाज़ को हाईजैक कर लिया गया, तो मैं कहता कि मैं आपको सल्यूट करूँगा अगर आप अगले दिन वज़ीर आज़म के अहकाम पर सरेंडर करके सुप्रीम कोर्ट में गए होते और आपने मुकदमा दायर किया होता कि मेरे साथ बेइंसाफी हुई। यानी अदालतें क्या हैं, किस लिए बनाई गई?
एक गलत इकदाम को रोकने के लिए, बदला लेने के लिए उसके ऊपर गलत
अगला गलत इकदाम नहीं करते। थोड़ी देर के लिए मान लीजिए कि दूसरे ने आपका मुखालिफ जो है उसने गलत इकदाम कर लिया, गलत इकदाम के मुकाबले में सही जगह पे खड़े रहना, गलत से गलत बात के मुकाबले में आला अखलाकी उसूलों पर कायम रहना, यही असल में लीडरशिप है। तो मेरा मसला तो लीडरशिप है, लीडरशिप उसकी अखलाकियात, बाकी मुतालबात सबके ठीक।
इनका जो सवाल था उसमें मैं थोड़ा सा इजाफा करता चलूँ कि असल में अवाम जो है उसमें आर्मी के लिए नरम गोशा या एक एक्सेप्टेंस है, दिल में दिल से मतलब है कि उनके लिए एक रिस्पेक्ट है। और मेरे ख्याल में उसकी जो बड़ी वजह यह है कि ये एक बड़ा आप कह लें ऐसा इंस्टीट्यूशन हैं जिन एक वायदो जवाबत से लोग आते हैं, एक मेरिट सिस्टम है, और वो फिर सरहदों की हिफाजत करते हैं जो कि सबसे अहम फरीजा है। तो अपनी जान को हथेली पर रख के वो कौम को, और पुलिस में ये है कि जब आप गुल्लू बट भर्ती करेंगे, जब आपका कोई मेरिट नहीं, पैसों के इवज आप जो है ना वो बेचेंगे सीटें, और पोलिटिसाइज होगी पुलिस, लोग जान पहचान वाले लोग लेके आएंगे SHOs वगैरह, फिर उनसे वो अपने काम लेंगे। तो वो चूंकि मुआशरे में दूसरा एंगल ये है कि वो उससे बुराइयां फैल रही हैं, उससे किसी का इतसाल हो रहा है, किसी को इंसाफ नहीं मिल रहा, FIR किसी की कटनी चाहिए उसकी कटी नहीं जा रही, तो वो फिर वो जो मसाइल है हमारे सामने उनको सामने रखते हुए मेरा ख्याल एक माइंड सेट है पाकिस्तान में बड़ी क्लियर डिवाइड है। और मैं समझता हूँ कि लोग ठीक हैं अगर जब तक हम इसमें शफाफियत नहीं लेके आते, और पुलिस को भी आप रिवाइव करें, रिफॉर्म्स करें, उसमें आप अच्छे लोगों को लेके आएं, एक्सेप्टेंस होगी उनकी, उनको भी इंशाल्लाह रिस्पेक्ट मिलेगी।
जब ये सब कुछ ठीक हो जाएगा तो फिर आपसे कानून की पाबंदी कैसे करवानी, फिर आप खुद ही कर रहे हो। असल में ये सब कुछ गलत है और इस पर आपने कानून की पाबंदी करनी है, सब कुछ गलत है और इसमें आपने सही उसूलों पर खड़ा रहना है।
अच्छा, लीडर की क्वालिटीज़ पे गांधी साहब बात करें तो यहाँ पे मैं ये भी पूछना चाहूँगी कि फ़र्ज़ करें मैं आपकी चाहने वाली अकीदतमंद हूँ, आपकी एक आवाज़ पे अपने अपना शहर अपना घर बार छोड़ कर आ जाऊँ, कई कई दिन सड़क पे पड़े रहूँ, मगर ऐसा लीडर मुझे बार बार कह रहा हो कि तहम्मुल और बर्दाश्त से काम करना, पुरम लोग हैं हम, लेकिन मैं जाके सरकारी अमलाक को नुकसान पहुँचा दूँ या मैं किसी पुलिस वाले की पिटाई कर दूँ, क्या ये मुमकिन है?
हो ही नहीं सकता। मैं आपसे अर्ज़ करूं कि जब तक लीडर के यहाँ अखलाकी पस्ती नहीं होती, जब तक वो इशारों किनायों में इसके लिए लोगों को आमादा नहीं करता, जब तक उसके यहाँ इश्तियाल दिलाने के मामलात नहीं होते, ये हो ही नहीं सकता। मुझे अपने बचपन में ये याद है कि एक मौके के ऊपर पंजाब यूनिवर्सिटी यूनियन के इंतखाबात हुए, उनसे शिकायत थी इंतखाबात के बारे में, तो उन तालिबे इल्मों ने जाके जो मुंतखब हुए थे वाइस चांसलर के दफ्तर में बदतमीज़ी की। जिस लीडर से वो मुतल्लक थे उसका अगले दिन कहना यह था कि वाइस चांसलर के पाँव में बैठकर जब तक तुम माफ़ी नहीं मांग लोगे तुम मेरे पास वापस नहीं आ सकते। ज़ेर बहस ये नहीं है कि इंतखाबात ठीक हुए थे या नहीं हुए थे, ज़ेर बहस ये है कि उस्ताद का एहतराम किसी हाल में ख़राब नहीं होना चाहिए। तो ये हो नहीं सकता। मैं आपसे अर्ज़ करूँ कि जिस वक्त लीडर खड़ा होता है ना इस जगह के ऊपर कि वो बिल्कुल इंसाफ की बात करता है, हर जगह इंसाफ की बात करता है, और वो किसी दुश्मन के मामले में, कुरान मजीद क्या कहता है आपको? कुरान मजीद ये कहता है कि ईमान वालों, या अय्युहल लज़ीना आमनु कूनु कव्वामीना बिलक़िस्ते शुहदा लिल्लाह, अल्लाह के लिए सच्चाई और इंसाफ की गवाही देने वाले बन के खड़े हो, खा वो अपनी ज़ात के ख़िलाफ़ देनी पड़े, खा वालदैन के ख़िलाफ़ देनी पड़े, खा अपने अज़्ज़ा अक़रबा के ख़िलाफ़ देनी पड़े। और फिर दूसरी बात क्या कहता है? ये कहता है कि वल्ला यजरमन्नकुम शनानो कौमिल अला अल्ला तादिलू, तुम्हारे मुखालिफ दुश्मन की दुश्मनी भी तुम्हें इस पर आमादा ना करे कि तुम्हारी ज़ुबान से बेइंसाफ़ी की बात निकले। ये अखलाकियात है जो हमें सिखाई गई। तो आप इंसाफ पर खड़े हैं तो फिर असल में आपको वजाहत करने की ज़रूरत नहीं होती। आपका अमल बता रहा होता है, आपका एक लफ्ज़ बता रहा होता है, आपका एक एक इकदाम बता रहा होता है, मेरा ज़ाती एहसास ये है कि सियासत करें, आपको पूरा हक हासिल है कि आप मुस्लिम लीग में सियासत करें, आप तहरीक इंसाफ में सियासत करें, आप
किसी
पीपल्स
भी
पार्टी में करें, आपको पूरा हक है कि आप किसी लीडर को अच्छा समझें, किसी को बुरा समझें, लेकिन इस मेयार को हाथ से ना जाने दें कि कानून की आखिरी दर्जे में पाबंदी करके जद्दोजहद की जाएगी और अखलाकी उसूलों को कभी पामाल नहीं किया।
बिल्कुल, बहुत अच्छी बात की। इसी नोट पर हम प्रोग्राम का अख्ताम भी करना चाहेंगे। बहुत बहुत शुक्रिया गामदी साहब की गुफ्तगू का, और वैसे अंजुम साहब आपको भी बहुत बहुत शुक्रिया हमें ज्वाइन करने के लिए, आपने बात सुनी। और हम सब मानते हैं, यकीन हम सब ने आज बहुत कुछ जाना है अखलाकियात के हवाले से। हम सब मानते हैं कि इस वक्त माशरे में बहुत घुटन है, हम सब जानते हैं कि हम सब परेशान हैं, हमारे मुल्क में इस वक्त बड़ी फ्रस्ट्रेशन पाई जाती है, नौजवानों में बड़ी फ्रस्ट्रेशन पाई जाती है। लेकिन आपने ये खूबसूरत बात भी सुनी गांधी साहब की कि अखलाकियात की कोई हद नहीं है, अखलाक का दामन किसी सूरत हाथ से ना जाने दें और अपनी जद्दोजहद जारी रखें, एक साफ और पुरअमन माशरे के लिए इंशाल्लाह जरूर कामयाबी हासिल होगी। मुझे दीजिए इजाजत, अगले हफ्ते फिर एक नए मौजू के साथ मुलाकात होगी। तब तक के लिए अल्लाह हाफिज़।